الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج ہفتے کا دن ہے اور ہفتے کے دن ہمارے ہاں فہم التصوف کی تعلیم ہوتی ہے، اور آج کا موضوع جس سے ہم شروع کر رہے ہیں وہ تقوی ہے. تقوی کا لفظ کافی عام ہے، یہ کوئی مطلب غیر معلوم بات نہیں ہے، بلکہ یوں سمجھ لیجئے کہ خطبوں میں اکثر جب ابتدا کی جاتی ہے تو اس میں بتایا جاتا ہے کہ میں تمہیں تقوی کی نصیحت کرتا ہوں. اور یہ بھی بات ہے کہ تقوی اگر کسی مومن کو حاصل ہو جائے تو وہ اللہ کا ولی بن جاتا ہے، اور جو جتنا زیادہ متقی ہے اتنا وہ بڑا ولی ہے. یہ ساری باتیں ہم سب کو معلوم ہے، لیکن اس کا اصل مفہوم کیا ہے، کیسے حاصل کیا جا سکتا ہے، اس کے بارے میں بات عرض کی ہے. اللہ جل شانہ نے ارشاد فرمایا، یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، اے ایمان والو خدا تعالیٰ سے ڈرو اور سچے لوگوں کے ساتھ رہو. سورہ توبہ کی آیت نمبر 119. اور آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، التقوی ہاہنا ویشیر الی صدری ثلاث مرات. صحیح مسلم، کتاب البر والصلۃ والآداب. کہ تقوی اس جگہ ہے اور آپ نے اپنے قلب کی طرف تین بار اشارہ فرمایا. حقیقت تقوی، تقوی کا حکم اور فضیلت قرآن مجید میں جس کا درے غالباً کس چیز کا اتنا نہیں ہے، اس سے اس کا محتم بشان ہونا معلوم ہوتا ہے. حقیقت اس کی یہ ہے کہ تقوی کا استعمال شریعت میں دو معنی میں ہوتا ہے، ایک ڈرنا اور دوسرا بچنا. اور غور کرنے سے معلوم ہوتا ہے کہ اصل مقصود تو معاصی سے بچنا ہی ہے، مگر سبب اس کا ڈرنا ہوتا ہے. کیونکہ جب کسی چیز کا خوف دل میں ہوتا ہے تو پھر اس سے بچا جاتا ہے. حدیث شریف میں آتا ہے کہ اول جب، یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ، اے ایمان والو اللہ سے ڈرتے رہو جیسے کہ اسے ڈرنا چاہیے. سورہ آل عمران کی 102 نمبر آیت ہے. کا نزول ہوا تو اس سے صحابہ کرام ڈر گئے، کیونکہ وہ سمجھے کہ آج ہی حق تقوی لازم ہو گیا، حالانکہ شروع سے تقوی کا حصول دشوار ہے. حق تقوی کا معنی ایک تو یہ ہے کہ خدا تعالیٰ کی شان کے لائق جیسا تقوی ہے وہ اختیار کرو، سو آیت میں یہ مراد نہیں، کیونکہ تو بشر کی طاقت سے خارج ہے، اور جو چیز تحمل سے باہر ہو اللہ تعالیٰ اس کا کسی کو مکلف بھی نہیں بناتے. دوسرے معنی یہ کہ انسان کی وسعت کے موافق جو تقوی خدا کی شان کے لائق ہے اس کو بجا لاؤ. آیت کریمہ میں یہی معنی مراد ہے. ابتدائی سے انسان کا اس درجہ میں پہنچ جانا دشوار ضرور ہے، تو صحابہ کرام رضوان اللہ علیہم کو اس کے فول اصول کا حکم سمجھا اور پھر یہ خوف ہوا کہ اگر تقوی کا آج ہی حاصل ہونا تو بڑا دشوار ہے، پھر اس حکم کی تعمیل کیوں کرو. اس پر دوسری آیات نازل ہوئی، فاتقوا اللہ ما استطعتم، بس جہاں تک تم سے ہو سکے اللہ سے ڈرو. یعنی جتنا تقوی تم سے اس وقت ہو سکتا ہے اس وقت تو اس کو اختیار کرو، پھر ترقی کرتے رہو یہاں تک کہ تقوی حاصل ہو جائے. اس آیت نے پہلی آیت کی تفسیر کر دی. تقوی کے مختلف درجے ہیں. ایک درجہ ہے کہ کفر اور شرک سے بچے، دوسرا درجہ ہے کہ اعمال صالحہ کو ترک نہ کرے اور محرمات کا ارتکاب نہ کرے، پھر جیسے جیسے اعمال ہوں گے ویسے ہی تقوی پیدا ہوتا رہے گا، اور اس تقوی کے کمال سے ایمان بھی کامل ہوتا رہے گا، حتیٰ کہ یہ درجہ احسان حاصل ہو جائے گا جو کہ ایمان کا اعلیٰ درجہ ہے، اور یہی تقوی کا بھی اعلیٰ درجہ ہے، اور یہی درجہ مطلوب ہے. حق تعالیٰ ارشاد فرماتے، لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب ولکن البر من آمن باللہ والیوم الآخر والملائکۃ والکتاب والنبیین وآتی المال علی حبہ ذوی القربیٰ والیتامیٰ والمساکین وابن السبیل والسائلین وفی الرقاب وأقاموا الصلاۃ وآتوا الزکاۃ والموفون بعہدہم اذا عاہدوا والصابرین فی البأساء والضراء وحین البأس اولئک الذین صدقوا وأولئک هم المتقون. کچھ سارا کمال اس میں نہیں آ گیا کہ تم اپنا منہ مشرق کی طرف کر لو یا مغرب کو کر لو، لیکن اصل کمال تو یہ کہ وہ شخص اللہ تعالیٰ کی ذات و صفات پر یقین رکھے، اس طرح قیامت کے دن آنے پر بھی، فرشتوں کے وجود پر بھی، اللہ تعالیٰ کی کتاب پر بھی اور سب پیغمبروں پر بھی، اور وہ شخص مال دیتا ہو اللہ کی محبت میں اپنے حاجت مند اور رشتہ دار اور رشتہ داروں کو، اور نادار یتیموں کو بھی اور بے خرچ مسافروں کو بھی اور لاچاری میں بھی سوال کرنے والوں کو قیدی اور غلاموں کی گردن چڑانے میں بھی مال خرچ کرتا اور وہ شخص نماز کی پابندی بھی رکھتا ہو اور مقرر زکوٰۃ بھی ادا کرتا ہو. جو شخص کی نقائد اور اعمال کے ساتھ یہ اخلاق رکھتے ہوں کہ اپنے عہدوں کو پورا کرنے والے ہو جب کسی جائز امر کا عہد کر لے, اور صفت کو خصوصیت کے ساتھ کہوں گا کہ وہ لوگ ان مواقع میں مستقل مزاج رہنے والے ہوں, ایک تو تندرستی میں اور دوسرے بیماری ہوتی سے مارے کے قتال کفار میں, یعنی کہ ہمت اور کم ہمت اور پریشان نہ ہو. بس یہ لوگ ہیں جو سچے کمال کے ساتھ موصوف ہیں, اور یہی لوگ ہیں جو سچے متقی ہیں. اللہ جل شانہ نے اس آیت میں تقویٰ کے سارے شعبوں کو جمع فرمایا. اس میں بالکل ابتدا میں فرمایا کہ دین کا سارے کا سارا صرف اسی میں نہیں کہ نماز میں کس سمت کو منہ کرنے, بلکہ یہ تو اس کا ایک جز ہے جس کا تعلق نماز کے ساتھ ہے, ورنہ اگر نماز نہ ہوتی تو کسی خاص سمت کو منہ کرنا بھی عبادت نہ ہوتا. اس کے بعد تمام ابائے تقویٰ کو اجمال میں بیان کر دیا. اس کے بعد اللہ تعالیٰ پر ایمان, ملائکہ پر ایمان, آسمانی کتاب اور تمام انبیاء پر ایمان کا حکم ہے. یہ تو عقائد کے متعلق ہوا. پھر اللہ تعالیٰ کی محبت میں مال کو مستحق لوگوں میں خرچ کرنے کا فرمایا, جس سے حب مال کا علاج انفاق فی سبیل اللہ کے ذریعے سے ہوتا ہے. یہ دل کی اصلاح کے متعلق ہوا. پھر نماز کو قائم کرنے کا امر جو بدنی اطاعت ہے, پھر زکوٰۃ دینے کا یہ مالی اطاعت ہے. اس کے بعد وعدے کو پورا کرنے کا امر ہے جو معاشرت کے متعلق ہے. پھر صبر کا امر ہے جو سلوک کے متعلق ہے. غرض اس میں تمام تقویٰ کے شعبوں کو اجمالاً جمع کر دیے, اس لیے اولئک هم المتقون پر اس کو ختم فرما دیا. اعمال تین قسم کے ہیں. ایک وہ جو دین میں نافع ہیں ان کو تو کرنے کا حکم ہے, چاہے فرض ہو یا واجب کے درجے میں ہو یا سنت کے درجے میں. اور بعض وہ ہیں جو دین میں مضر ہیں, ان کو چھوڑنے کا حکم ہے, خواہ حرام کے درجے میں ہو یا مکروہ کے درجے میں. اور بعض وہ ہیں جن کے کرنے کا حکم ہے نہ چھوڑنے کا, یہ مباحات ہوتے ہیں. مباحات اپنے اثر کے لحاظ سے یا تو دین کے لیے مفید ہے, جیسے افزان صحت کے لیے چلنا پھرنا وغیرہ, یا مفید نہیں. پر جو دین میں مفید ہے تو ان کو تو کرنا چاہیے, گو کہ یہ واجب نہیں ہوں گے. البتہ جب مباح دین میں مفید ہو اور اس کی اچھی نیت سے کہ تو مستحب ضرور ہوتا ہے, اس میں ثواب بھی ملتا ہے. اور مباحات جو دین میں مفید نہیں تو فضول ہے, اور فضولیات کا ترک کر دینا شرم مطلوب ہو گیا. چنانچہ حدیث شریف میں آیا, من حسن اسلام المرء ترکہ ما لا یعنی, یعنی اسلام کی خوبی اور کمال یہ کہ لا یعنی کو ترک کر دیا جائے. جب فضولیات کے ترک کو حسن اسلام میں دخل ہے اور حسن اسلام معمور بھی اور مطلوب ہے, تو ان فضولیات کا ترک بھی معمور بھی ہو گیا, وہ ان کو حرام نہیں کہا جائے گا, لیکن فضولیات میں مشغولی کی رات سے خالی نہیں. پر جس طرح حرام اور مکروہ سے بچنا ضروری, اس طرح فضولیات سے بچنا ضروری ہوا. غرض یہ کہ بے ضرورت مباحات میں مشغول ہونا بھی برا ہے, وہ ضرورت کے وقت مشغول نہ ہونا بھی برا ہے. بعض لوگ اسلام سے پہلے حرام حج میں اگر کسی کو ضرورت سے گھر جانا چاہتے تو دروازے سے جانا ممنوع سمجھتے تھے, اس لیے پش کی دیوار میں نقب دے کر اس سے اندر جاتے تھے اور اس عمل کو فضیلت گردانتے تھے. حق تعالیٰ اس کے متعلق ارشاد فرماتے ہیں, وَلَيْسَ الْبِرَّ بِأَن تَأْتُوا الْبُيُوتَ مِنْ ظُهُورِهَا وَلَكِنَّ الْبِرَّ مَنِ اتَّقَى وَأْتُوا الْبُيُوتَ مِنْ أَبْوَابِهَا وَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تُرْحَمُونَ تُفْلِحُونَ. اس میں کوئی فضیلت نہیں کہ گھروں میں اس کے پش کی طرف سے آیا کرو. ہاں فضیلت یہ ہے کہ حرام چیزوں سے بچے, چونکہ دروازوں سے گھروں میں آنا حرام نہیں, اس لیے اس سے بچنا بھی ضروری نہیں. سو اگر آنا چاہو گھروں میں ان کے دروازے سے آؤ. اصل اصول تو یہ ہے کہ خدا تعالیٰ سے ڈرتے رہو, اس سے البتہ امید ہے کہ تم دارین میں کامیاب ہو جاؤ. اس آیت سے ایک بڑے کام کی بات معلوم ہوئی, امت کی جو شے شرعاً مباح ہو اس کو طاعت و عبادت اعتقاد کر لینا, اسی طرح اس کو معصیت اور محل ملامت اعتقاد کر لینا شرعاً قابل مذمت ہے. یعنی جو شے شرعاً مباح ہو اس کو طاعت و عبادت اعتقاد کر لینا, اس طرح اس کو معصیت اور محل ملامت اعتقاد کرنا شرن قابل مذمت ہے. چنانچہ گھروں میں دروازے سے آنا مباح تھا, ان کو لوگوں نے معصیت سمجھا تھا, اور دروازہ چھوڑ کر کسی اور طرف سے آنا بھی فی نفسی مباح ہے, اس کو ان لوگوں نے عبادت فضیلت سمجھا تھا. اس پر تعالیٰ نے اس پر رد فرمایا, ان کے اعتقاد کو باطل و مخالف تقویٰ کے ٹھہرا ہے. اور تقویٰ کو جب واجب فرمایا تو جس چیز سے واجب کا ترک خلاف لازم آئے گا تو ضرور گناہ ہوگی. بس ان کے دونوں اعتقاد گناہ ہوئے. اس قاعدے سے ہزاروں اعمال کا حکم معلوم ہو گیا جو کہ عوام بلکہ خواص میں بھی شائع ہے. نسخال کے عرشے اور اعضا کا تقوی, آنکھ کا تقوی کی بری نگاہ سے کسی عورت کو امرت کو نہ دیکھے یا مرد کو نہ دیکھے, زبان کا تقوی کسی کی غیبت نہ کرے, جھوٹ نہ بولے, کسی کو ستائی نہیں. اس طرح ہاتھ کا تقوی کہ کسی پر ظلم نہ کرے, شہوت سے مس نہ کرے. پاؤں کا تقوی کہ بری جگہ چل کر نہ جائے. کان کا تقوی یہ کہ کسی کی غیبت نہ سنے, راگ باجے سے بچے. وزن میں بھی تقوی کے خلاف شرط شریعت وزن نہ رکھے. پیٹ کا تقوی کہ حرام مال نہ کھائے. حاصل یہ کہ صادق اور متقی یہی لوگ ہیں جن کے یہ اوصاف ہے جو مذکور ہوئے. ان اوصاف میں تمام اجزاء دین کا مذکور ذکر اجمالاً آ گیا, دین کا کوئی جز سے باقی نہیں رہا. اس کا مطلب کہ متقی وہ ہے جو دین میں کامل ہو, ظاہر میں بھی باطن میں بھی, لیکن حاصل ہوتا دل کے ایک عمل سے جو کہ اللہ سے ڈرے کہ وہ ناراض نہ ہو جائے. حاصل کرنے کا طریقہ, اللہ تعالیٰ کے ساتھ محبت پیدا ہو, پھر یہ سوچے کہ میرا کوئی قول اور فعل اس کو نہ پسند تو نہیں, یا یہ سوچے کہ کیا میں ان اعمال کے ساتھ اللہ کے حضور پیش ہو سکتا ہوں. پر جس جس چیز میں کوئی مسئلہ معصو اگر ظاہر سے متعلق تو علماء اکرام سے اس کی تحقیق کرے, اور باطن سے متعلق تو اپنے شیخ سے یا جس کو اپنے باطن کا رہبر بنا ہے. اللہ تعالیٰ کے قہر و عطاب کی آیتیں پڑھ کر ان چیزوں سے بچنا چاہیے جو اس عطاب کی وجہ بن سکتی ہے. اہل تقوی کی صحبت اس میں اکثیر کا کام دیتی ہے. اللہ تعالیٰ ہم سب کو حقیقی تقوی نصیب فرمائے. تو یہ بہت ہی اہم چپٹر ہے تقوی کا, جس کے بارے میں ابھی ماشاءاللہ بات ہوئی. سورہ شمس جس میں اللہ جل شانہ نے سات قسمیں کھائی ہیں, ان سات قسموں کے بعد اللہ جل شانہ نے جو خبر دی ہے وہ خبر یہ ہے کہ اللہ پاک نے الہام کی ہے نفس کو دو چیزیں, ایک فجور ہے اس کے اور ایک اس کا تقوی ہے. اس کا مطلب یہ ہے کہ جو تقوی کی بنیاد ہے وہ فجور کی ضد ہے, جو تقوی کی بنیاد ہے وہ فجور کی ضد ہے. اور یہ چیز انسٹنٹ ہوتی ہے, یعنی فوری نافذ العمل چیز ہوتی ہے. انسان ہر وقت کچھ نہ کچھ کر رہا ہوتا ہے, مطلب یہ ہے کہ اس کی وجہ کیا ہے, ہر وقت اس کا نفس کوئی نہ کوئی خواہش کر رہا ہوتا ہے. کوئی شخص بھی کسی بھی وقت میں نفس کے خواہش سے خالی نہیں ہے. اب اگر اس کا نفس کی جو خواہش ہے وہ اگر گناہ ہو تو اس کا کرنے والا گناہگار بنے گا, اور جو اس سے بچنے والا ہوگا وہ متقی بنے گا. گویا کہ یوں سمجھ لیجیے کہ ایک ایسی چیز ہے جو انسٹنٹلی ہر وقت ہر آن ہر چیز ہر وقت ہوتا رہتا ہے. یہ تو اس کا ایک رخ ہو گیا, یعنی یوں کہہ سکتے ہیں کہ انسان ہر وقت متقی بننے کا عمل جاری رکھ سکتا ہے, اور اگر اس سے غافل ہوا تو ہر وقت گناہگار بنتا جائے گا. مطلب یہ بات بالکل پکی بات ہے. لیکن اس کا جو اثر ہوگا, مطلب یوں کہہ سکتے ہیں ہمارے سائنس کی زبان میں کہ ایک چیز ہوتی ہے پروڈکشن اور ایک ہوتی ہے اسٹوریج. مثلاً فیکٹری میں جو چیزیں پروڈیوس ہوتی ہیں تو وقتی ہوتی ہیں, مطلب ہر سیکنڈ کے بعد کوئی چیز وہ چل رہی ہوتی ہے, مطلب بن رہی ہوتی, لیکن اس کو پھر سٹور کیا جاتا ہے. اب ہر وقت جو چیزیں بن رہی ہیں تو وقت کے ساتھ ساتھ اگر وہ سٹور سے نکل رہی ہیں تو این وقت ہے کہ وہ سٹور بالکل خالی ہو کسی وقت, اور این وقت اس وقت کہ بالکل بھرا ہو. تو سٹوریج جو ہے اس کی اپنی کنڈیشنز ہے اور اس فیکٹری کی اپنی کنڈیشن ہوتی ہے, لیکن سٹوریج اور فیکٹری کو آپس میں علیحدہ علیحدہ نہیں کیا جا سکتا, کیونکہ جو فیکٹری میں بن رہی ہے وہ سٹوریج میں جا رہی ہے. تو اس کا مطلب یہ ہوا کہ جو ہمارے جو دل ہے وہ چونکہ سٹوریج ہے اس کا, کہ جس وقت بھی انسان کوئی بھی عمل کرتا ہے تو یا اچھا عمل ہوگا یا برا عمل ہوگا, یعنی تقوی کا عمل ہوگا جتنے بتائے گئے ہیں یہاں پر, اور یا پھر یہ کہ گناہ کا عمل ہوگا. تو اس کا مطلب یہ کہ جو جو اس کے گناہوں کے اعمال ہے اس کا دل کے اوپر اثر ہوگا, اور جو تقوی کے اعمال ہے وہ اس کا بھی دل پر اثر ہوگا, اور اس کے ایک نیٹ رزلٹ دل کے اوپر ہر وقت موجود ہوگا. اس وقت ایک نیٹ رزلٹ اس کا جو دل کا ہے وہ دل پر اس کا نیٹ رزلٹ موجود ہوگا. مثال کے طور پر ایک شخص سے اس نے دن میں 50 گناہ کر لیے, 44 سے اس نے توبہ کر لیا, کتنے رہ گئے؟ جی, اب اس کے مغرب کے مطلب جس کو کہ رات کے وقت اس کے دل پر 6 گناہوں کا اثر پڑا ہے. اگر اس سے بھی توبہ کر لیتا تو یہ بھی ختم ہو جاتا. اب 6 آج کے ہیں, کل اس نے 22 گناہ کیے جس میں سے 20 سے توبہ کر لیا, 2 رہ گئے, تو کل کتنے جب دن ختم ہونے کے بعد 8 ہوں گے. پھر اس کے بعد اس طرح, پھر اس کے بعد, پھر اس کے بعد, تو گویا کہ عمر کے آخری حصے میں جو موت کا وقت ہے اس کی کیا کیفیت ہے, نیٹ ریزلٹ وہی ہوگا, نیٹ ریزلٹ وہی ہوگا. اب اس سے آپ اندازہ کر لے کہ جو انسان کا آخری کلمہ نکلتا ہے زبان سے اس کے پورے زندگی کا عکاس ہوتا ہے کہ اس نے زندگی کیسے گزاری ہے, کیونکہ اس کے دل کی کیفیت کی علامت ہے. اس کی جو دل کی کیفیت اس کی بنی ہے, پوری زندگی جو بنی ہے وہ مطلب جو اس کے زبان سے باہر آ رہی بات وہ بھی اس پر ہے, جس چیز کو دیکھ رہا ہے وہ بھی اس پر ہے, جس چیز کو لے رہا ہے اس پر, مطلب گویا کہ اس کے یوں سمجھ لیے کہ اس وقت کا جو عمل ہے وہ پورے زندگی کا ایک خلاصہ ہے. تو فرمایا گیا کہ جس پر انسان کا موت ہوتا ہے وہی مطلب جنوسی پہ اٹھایا جائے گا, جس پر انسان کا جس پر مطلب جس چیز پر موت ہو رہی ہے اسی پر اس کو اٹھایا جائے گا. ایک تو یہ والی بات سمجھ میں آنی چاہیے. دوسری بات یہ ہے اللہ پاک فرماتے یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم, اس دن کام کوئی نہیں آئے گا کسی کے بیٹے کسی کا مال مگر وہ جو سلیم دل لے کے آیا ہوگا وہ کام آئے گا. وہ سلیم دل اصل میں اس کا پورا عمل نامہ ہوگا, یعنی یوں سمجھ لے کہ اس نے جو اپنے دل کو بچایا ہے یا دل کو گناہوں میں ملوث کیا ہے اس کا نیٹ ریزلٹ کیا ہے, اس کا نیٹ ریزلٹ اللہ کے سامنے ہوگا, اسی کے حساب سے اس کے صدمہ ملا ہوگا. یہی بات اس کی موت کے بعد بھی ہے, یعنی موت کے بعد برزخ میں بھی یہی بات چلے گی, برزخ میں بھی یہی بات چلے گی کہ جیسے اس نے زندگی گزاری ہے اس زندگی کے مطابق اس کے سوالوں کے جوابات جو ہے نا منہ سے نکلیں گے. اس میں اس وقت عقلی بات نہیں ہوگی, یعنی عقلی بات تو یہ مثال کے طور پر یہاں تو ایسا ہوتا ہے کہ ایک شخص ہے وہ ایک چیز نہیں مانتا لیکن ڈر کی وجہ سے وہ منہ سے کہہ دیتا ہے کہ میں مانتا ہوں, یعنی یہ تو ممکن ہے لیکن وہاں ایسا ممکن نہیں ہوگا. وہاں وہی کہے گا جو جو اس نے جس طرح زندگی گزاری ہے اس کے حساب سے. لہٰذا جس نے ایمان کی حالت میں زندگی گزاری ہے اور ان چیزوں پر واقعی ایمان تھا تو اس کا جواب بھی وہی ہوگا, اس کا جواب خود بخود وہی بنے گا. کیوں؟ اس کا دل وہ جس طرح بنا ہوا ہے اس کے حساب سے اس کے جواب آئے گا, اور جو جس مطلب اس کے وقت جو حالت ہوگی وہ اس کے اوپر ظاہر ہو جائے گی. تو اس کا برزخ بھی وہی ہوگا, اس کا حشر بھی وہی ہوگا, اور پھر جب مطلب ظاہر ہے اس کا جو عمل نامہ ہاتھ میں وہ بھی وہی ہوگا. تو اس کا مطلب یہ ہے کہ یہ جو چیز ہے یہ مسلسل چل رہی ہے, مسلسل چل رہی ہے. سورہ شمس گویا کہ ہماری پوری زندگی کا ایک مطلب جو ہے نا وہ لائحہ عمل پورا ہمیں بتاتا ہے کہ ہماری زندگی کیسے گزرتی ہے. اس کے لیے اللہ پاک نے 7 قسمیں گا کر اس کو وضاحت کے ساتھ بیان کیا. تو گویا کہ تقوی کا جو بنیاد ہے وہ تو سورہ شمس میں بیان کر دیا گیا, وہ تقوی کا جو اثر ہے وہ حدیث شریف میں بیان کر دیا. تقوی کا جو بنیاد ہے وہ قرآن کی سورہ شمس میں بیان کیا گیا, اور تقوی کا جو اثر ہے وہ جو ہے نا مطلب اس میں اس کو حدیث شریف میں بیان کیا. اور حدیث شریف میں کیا بیان ہوا؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا التقوی ہا ہونا ویشیر الی صدرہ 3 مرات. تقوی ادھر ہے, تقوی ادھر ہے, تقوی ادھر ہے, آپ صلی اللہ علیہ وسلم نے 3 دفعہ دل کی طرف اشارہ فرمایا. تو اس کا مطلب ہے وہاں پر ہے, وہ نفس کے ذریعے سے بنتا ہے, وہاں پر ہے, اثر ہے اس کا, اور نفس کے ذریعے سے بنتا ہے. تو یہ دونوں چیزیں لازم ملزوم ہیں. اب اگر یہ بات سمجھ میں آ گئی تو پھر متقی بننے کا رستہ بھی سمجھ میں آ گیا, ذریعہ بھی سمجھ میں آ گیا, اور तकवा की हिफाजत का जो है ना वो हिफाजत भी सामने आ गया। मतलब इसको महफूज कैसे करेंगे, महफूज कैसे करेंगे? अब देख ले मिसाल के तौर पर मैं आपको बताऊं, हमारा दिल ये एक जंक्शन है, ऐसा है कि यूं समझ ले इस पे सारे रास्ते मिल जाते हैं। अकल का रास्ता भी इसके तरफ है, नफ्स का रास्ता भी इसकी तरफ है, रूह भी इस तरफ है, नफ्स भी इस तरफ है। अब ये है कि हमारी जो आंख है उसका कनेक्शन भी दिल के साथ है, हमारा जो कान है उसका कनेक्शन भी दिल के साथ है, हमारा जो जुबान है उसका कनेक्शन भी दिल के साथ है, हमारा दिमाग जिसका अकल वगैरह वो उसका कनेक्शन भी दिल के साथ है, हमारे नफ्स के तमाम एहसासात उसका कनेक्शन भी दिल के साथ है। और ये बायलैटरल है, ये दो तरफा है। दो तरफा किस तरह है? मसलन एक सलीम कल्ब है, मुत्तकी कल्ब है, मतलब यह कि अल्लाह से डरने वाला कल्ब है, उस वक्त उसकी आंख की नजर कैसे होगी खुद आप अंदाजा कर लें, वो नजर कैसे होगी, किस तरफ पड़ेगी, वो किस तरफ नहीं पड़ेगी। ये दिल का गोए के इन आजा के ऊपर असर हुआ, और अगर उसने वैसे गलती से उसकी नजर पड़ गई किसी तरफ और हिफाजत ना हो सकी किसी वजह से, बेशक गलती से नहीं हो सकी, फिर भी इसका असर पड़ेगा दिल पर, दिल पर पड़ेगा असर, क्योंकि फितरी है। मिसाल के तो पानी का फुहारा आ रहा है तो बेशक आप कितने ही पहलवान क्यों ना हो, पानी आपके ऊपर पड़ेगा तो आप गीले तो होंगे, मतलब जाहिर है वो तो नहीं है, अगर आप बचा सकते हैं अपने आप को तो बचाओ, कोई चीज सामने कर दो तो फिर बच जाओगे, वरना वो तो गीले तो होंगे। अब पानी अगर नापाक होगा तो आपका जिस्म नापाक भी होगा, बेशक गलती से क्यों ना हो, मतलब इसमें गलती और उसकी उसकी बात नहीं, बेशक गलती से क्यों ना हो नापाक तो हो ही जाएगा। तो अब इस वजह से ये जो तखवा है इस चीज को कहते हैं कि अलर्ट रहना, गलती की भी गुंजाइश ना छोड़ना, गलती की भी गुंजाइश ना छोड़ना, ताकि मैं गलती से भी किसी ऐसी चीज को ना देख सकूं जो मेरे दिल को खराब कर दे। ये मतलब ज़ाहिर उसका उसका जो मफहूम मतलब मैं अर्ज करता हूं वो ऐसा है कि अगर गलती से भी इंसान की नजर जाती है किसी गलत चीज की तरफ तो उसका असर उसके ऊपर जरूर होगा। हां अगर वो तौबा कर ले, इस्तग़फ़ार कर ले और अपने दिल को धोने वाले अमाल कर ले, जिक्र कर ले, तो उसका दिल फिर साफ हो सकता है। लेकिन ये नहीं हो सकता कि गलती हो गई तो चलो कोई बात नहीं, मतलब गुनाह नहीं होगा गलती से, असर जरूर होगा। बस समझ आई ना, गुनाह का ताल्लुक नियत के साथ है लेकिन असर का ताल्लुक नियत के साथ नहीं है, असर का ताल्लुक नियत के साथ नहीं है, वो असर तो हो ही जाएगा। इस वजह से उस असर से बचने के लिए इंसान को ओवर अलर्ट रहना पड़ता है। इस वजह से शरीयत के अंदर भी बाज अहकाम ऐसे हैं जिसमें इस चीज को उजागर किया गया है, मसलन एहराम, एहराम के जो पाबंदियां है उसमें ओवर अलर्टनेस की तरफ होता है, गलती से भी दम आ जाता है। समझ में आ गई ना बात, गलती से अगर कोई ऐसा काम कर ले जिससे दम आता हो तो उसमें दम आ जाएगा। दूसरे एतकाफ, गलती से भी अगर पाओ मस्जिद के हुदूद से बाहर निकले पूरा दोनों पाओ तो बस गया एतकाफ, एतकाफ तो टूट गया। आप कह यू गलती से हो गया, बस गलती से ही तो होता है किस तरह कोई एतकाफ तोड़ते, गलती से तो हुआ है। इस तरह गलती से कोई तलाक दे दे अपनी बीवी को, तलाक हो जाएगी, उसमें गलती की गुंजाइश भी नहीं। ये चीजें हैं। गलती से भी किसी गुलाम को कह दे आजाद हो तो आजाद हो जाएगा। इसका मतलब ये हुआ कि यहां कुछ शरीयत के अहकाम ऐसे जो हम इस फिगर को सामने करती है कि गलती से भी अपने आप को बचाओ, ओवर अलर्ट रहो ताकि गलती की गुंजाइश भी ना रहे। उसकी वजह कि असर के लिहाज से वो बराबर है। अगर मिसाल के तौर पर किसी ने गलती से भी दे, गलती से गाना सुन लिया, अब लोग जो मुत्तकी लोग होते हैं वो कानों के अंदर प्लग डालते हैं। क्यों डालते हैं? उन्हें इरादा थोड़ा किया है गाने सुनने के, इरादा नहीं किया, लेकिन उसका असर दिल पे होता है। पठानों को पश्तो गाने से असर होता है, पंजाबियों को पंजाबी गाने से होगा, हाँ जी, और किसी और को उसके जुबान से होगा। इसलिए उसके जुबान के गाने उसके लिए ज्यादा खतरनाक होंगे, ठीक है ना? वजह कि असर तो होगा। इस तरह अगर ख्याल आ गया और ख्याल की तरफ ख्याल चला गया, ख्याल गलती से आ गया, मतलब जाहिर उसके इरादा नहीं था, लेकिन उसकी तरफ ख्याल चला गया, मतलब उसको पालना शुरू कर लिया, तो उसका असर तो होगा। हाँ जी, शैतान इस मैदान में बड़ा माहिर है, इस मैदान में शैतान बहुत माहिर है। शैतान इसी चीज से चलता है आगे, वो आपको उस स्पीड से वो काम कराएगा कि आपको पता भी नहीं चले कि मैं कुछ गलत काम कर रहा हूं। बहुत आहिस्ता आहिस्ता, बहुत आहिस्ता आहिस्ता एक चीज आपके सामने कर देंगे और बस। हाँ जी, अगर आपकी उस तरफ तवज्जो हो गई तो उसको एक पॉइंट मिल गया, अब उसके बाद अगली चीज आपके सामने करेगा, अगली चीज आपके सामने करेगा। मुत्तकी लोगों को ऐसा मारता है, जिस वक्त इंसान के बचने का इरादा हो तो इस तरह कुल के सामने नहीं आता, बहुत आहिस्ता तरीके से वो आता है और बाकायदा एक तरीके प्लानिंग से वो जो है मतलब वो चलता है और सामने एक वो चीज लाता है। मसलन मोबाइल है किसी के पास, यार देखो आज क्या कौन सी खबरें, अब खबरें तो लोग कहते हैं खबरें ठीक है अच्छी है, खबरें देखना जुर्म तो नहीं। अब खबरों में हर किस्म की खबरें होती हैं, तस्वीरें भी होती है, अगर तस्वीरें भी होती हैं। अब फिर एक शैतानी निजाम है पूरा, वो शैतानी निजाम ने जगह जगह पर इस किस्म की चीजें रखी होती हैं। अब आप एक अच्छी खबर पढ़ रहे हैं और साइड पर कोई चीज चल रही है, हाँ जी, और एकदम वो जिसको कहते हैं ना, वो आपका नफ्स ने आपको मतलब सिग्नल पास किया कि जरा देखो उसको दबाओ कि क्या है। अब उसको आपने दबा लिया तो वो चीज सामने आ गई। अब आप उस वक्त आपका बचने का सामान काफी था, जबकि वो सिर्फ इजमाली तौर पे था, यानी सिर्फ एक तस्वीर थी या कोई खबर किस्म की चीज थी जो इजमाली तौर पे था, यानी उसमें तफसील नहीं था, और आपने उसको दबा दिया तो आपने गोए कि यूं समझ लिए अपने आप को ज्यादा बड़े चैलेंज के लिए एक्सपोज कर दिया। अब आपके सामने वो तफसील आएगी। मुझे बताओ, इजमाल से बचना ज्यादा मुश्किल, तफसील से ज्यादा बचना मुश्किल है? तो आप किसने किया, आप किसने किया, खुद ही किया है। अब शैतान के बाकायदा पूरी मनसूबंदी होती है और फिर उस तफसील के साथ कुछ और तफसीलात मुतालिक होती हैं, वो इस तरीके से आपको अपने पीछे फिर दौड़ाता जाएगा। पता चलेगा कि वह बरसों का तकवा गया, यही तरीका होता है उसका। इसलिए कहते बचते रहो। हाँ जी, जिसको हो जान और दिल अजीज उसकी गली में जाए क्यों? मतलब जाहिर है अगर किसी को बचना है तो फिर इसकी तरफ जाना क्यों है? पहले से अपने आप को मनवा लो ना कि भाई इस तरह पे मैंने नहीं जाना, ये रास्ता खतरनाक है, यहाँ रेड जोन है, खत्म, मैंने इस तरफ नहीं जाना। तो वहां उस वक्त बड़ा आसान होता है अपने आप को रोकना स्टार्ट में, लेकिन एक दफा तफसील अपने सामने आना शुरू हो जाए फिर तो बिल्कुल इससे जैसे एक चिंगारी होती है, तो चिंगारी को बुझाना आसान है, लेकिन उस चिंगारी को हवा मिली और उसने कुछ आग पकड़ ली मुख्तलिफ चीजों ने, उसको फिर बचाना मुश्किल होता है। दूसरी सूरत में ये करता हूं कि शिप है और शिप में जा रहे हैं, पुरानी शिप है तो इसमें ये शिगाफ वगैरह होते रहते हैं, उनके पास सामान होता है बाकायदा, बस एक इंच शिगाफ हो गया तो उस एक इंच को भरना उसके लिए बहुत आसान है, क्योंकि जितना पानी उसके जरिए से आ रहा है उस पानी के लिए पंप मौजूद होते हैं, पानी निकालते हैं और साथ साथ उसकी फिटिंग भी कर लेते हैं तो पानी रुक जाता है। अगर वो गफलत की वजह से एक इंच से दो इंच हो गया तब उससे बड़े पंप चाहिए उस पानी को निकालने के लिए, अगर इंतज़ाम है तो ठीक है वो भी ठीक हो जाएगा, और अगर तीन इंच हो गया तो फिर रिस्क और बढ़ गया, और हद तक कि मुमकिन है जब चार पाँच इंच हुए तो आपके पास वो सामान ही नहीं हो, फिर आप सिर्फ वायरस पे हुक्म कर सकते हैं कि बस हम तो डूब रहे हैं और हमारे लिए हेलीकॉप्टर भेजो ताकि बस लोग बच जाएं, बाकी जो है ना बाकी सामान तो गया। तो बस अगर आपका जो है ना वो सिग्नल सही वक्त पे रिसीव हो गया तो उसकी बचत का इम्कान है, वरना फिर वो भी नहीं। तो यही तकवा की मिसाल भी है कि आपने बिल्कुल इब्तिदा में रोकना है, अव्वल तो अपनी नज़र को कंट्रोल करना है, अपने कानों को कंट्रोल करने, अपनी ज़ुबान को कंट्रोल करने, अपने जहन को कंट्रोल करने, अपने जिस्म के सारे तमाम हवास को कंट्रोल करने इब्तदाई से, ताकि उस तरफ जाए ना, और अगर खुदा ना खास्ता है तो फिर ओवर अलर्टनेस की ज़रूरत होगी, फिर बहुत तमाम जैसे मतलब जिसको इंसान जान पर कहलता है और फिर अपने आप को बचाते हैं तो इस तरह कोशिश करके इंसान बच सकते हैं, वरना फिर क्या। तो ये मतलब जो है ना वो तकवा का बुनियाद, तकवा हासिल करने का जो तरीका है, तकवा को बचाने का तरीका है। तो यहाँ पर कुरान पाक में बड़ी तफसीलात है, एक तो ये कि तकवा सिर्फ चंद लफ्ज नहीं है बल्कि पूरा दीन है, पूरा दीन है। जैसे यहाँ पर फरमाया लेसल बिर अन तुवल्लू वुजूहकुम के बलल मशरिकी वल मगरिबी, सुभान अल्लाह, उमर रदियल्लाहु तआला अन्हु का कितनी बड़ी बसीरत, के किससे पूछा कि आप उसके बारे में जानते हैं, उन्होंने कहा जी हाँ अच्छा आदमी है, तो आपने कभी उनके साथ तिजारत की है? नहीं। लेन देन किए? नहीं। आपने कभी उसके साथ सफ़र किया है? कि नहीं। नहीं। फिर आप कैसे कह सकते हैं कि अच्छा आदमी? आपने उसको नमाज पढ़ते हुए देखा होगा। अब उमूमन जो लोग नमाज ही को असल समझते हैं, यानी इबादात पर ही उनका वो नज़र होती है, मामलात पर माशरत पर नज़र नहीं होती, तो उनकी बात ज़रा सख्त लगती है कि देखो नमाज के बारे में ऐसे अल्फाज, नमाज के बारे में ऐसे अल्फाज, नमाज तो बहुत बड़ी चीज़ है। हाँ चीज़ है लेकिन मुकम्मल नहीं है, जुज है, जुज है। अब देखिए यहाँ पर कुरान में अल्लाह पाक भी फरमाते लेसल बिर अन तुवल्लु वुजूहकुम किबलल मशरिक वल मगरिब, हाँ ये कोई नहीं की नहीं है कि तुम नमाज में मशरिक की तरफ रुख कर लो या मगरिब की तरफ रुख कर लो, ولكن البر من آمن بالله واليوم الآخر والملائكة والكتاب والنبيين, ये तो अकायद की बात हो गई, अकीदों के बारे में बताया गया। फिर وآت المال على حبه, अल्लाह की मोहब्बत का इजहार माल के खर्च के जरिए से, ذوي القربى واليتامى والمساكين وابن السبيل والسائلين وفي الرقاب, माल के खर्च करने की जो मुख्तलिफ मदें बता दी कि इसमें जो माल को अल्लाह की रजा के लिए लेकर मोहब्बत में खर्च करता है, वाकाम सलात वात ज़कात, नमाज को कायम करते ज़कात देते हैं, वल मुफून बिअहदिहिम, और अपने हद को पूरा करते हैं। एक दफ़े हमारे एक साथी थे, उसने मकान किराए पे किसी से बात कर ली, तेरा किराया तो हो गया, जब वो मकान में सामान शिफ्ट करने गया तो वहां ताला पड़ा हुआ था, उसके ताले के ऊपर, तो मालिक के मकान से उसने क्या किया, जिस पे तो ताला पड़ा हुआ है, वो मिन्नतें करने, माफी चाहता हूँ, ये हो गया, वो हो गया, ये हो गया, वो हो गया, ये हो गया, तो मेरे पास आए, क्या जरा आपके पड़ोसी उनसे बात करते हैं, तो मैं भी उसके साथ चला गया, अरे उसको मैं जानता था, अब वो भी कह रहे जी बस माफी चाहते हैं, और ये बस माफ कर ले, माफ कर ली, और चूंकि उसने जरा ज्यादा पैसे पे मकान ले लिया किराए पे, समझ में आई ना बात, तो अब सारी चीजें खत्म, ये है बेअदबी, ये बदअदबी है, समझ में आई ना बात, तो आजकल इस चीज को कोई यह भी नहीं समझता, आपके साथ वादा कर लेगा और उधर जाकर मतलब उससे वो सारा वादा तोड़ना, तो कोई कम बात ही नहीं है ना, कोई बात ही नहीं। तो यहां फरमाया अल्लाह अकबर, वलो फून बियादि मेजा आदू, ये तो वादा की पूरा करने के बाद, वस्साबिरीन फिल बअसाई वद्दराई, वाह जी वाह, जो सब्र करने वाले हैं, हाँ माशाल्लाह, खुशी की हालत में और मुश्किल हालत में, यानी दोनों हालतों में जो है ना, मतलब अल्लाह जल्ल शानो ने उनको सब्र वाला बनाया हुआ है, सब्र से यहाँ मुराद मुस्तकिल मिजाज, यानी गोया के इस्तिकामत इख्तियार करने वाले, आप कह सकते हैं इस्तिकामत इख्तियार करने वाले, यानी यूँ कह सकते हैं कि तंगदस्ती की हालत में भी और फरागत की हालत में भी वो दोनों में साबित कदम हो। वहीन अलबास उलाइक अल्लज़ीन सदकू व उलाइक हुमुल मुत्तकून, ये वो लोग हैं जो सच्चे लोग हैं। अब जरा थोड़ा सा कुरान की मजीद आयतों की तशरीह आ जाएगी, वो क्या है, या अय्युहल्लज़ीना आमनुत्तकुल्लाह व कूनू मअस्सादिकीन, तो सादिकीन में क्या कौन कौन से चीजें शामिल होंगी, सिर्फ सच बोलेगा जुबान से, ये सारी चीजें होंगी, किरदार की सच्चाई होगी या नहीं होगी, उलाइक अल्लज़ीन सदकू, सिद्क की तारीफ किसकी तरफ गई, यही वो लोग हैं जो सच्चे हैं, वो उलाइक हुमुल मुत्तकून, यही वो लोग हैं जो मुत्तकी हैं। हाँ जी, मतलब ये कि गोए कि यूं समझ लीजिए कि सच और तकवा सेम सेम, सच और तकवा क्या है, ये सेम सेम है, किरदार के सच के साथ अगर शामिल कर ले तो फिर ये तकवा बन जाता है, किरदार का जो सच है अगर उसको शामिल कर लो, उसकी वजह क्या है, या अल्लाह पाक कुरान पाक में फरमाते हैं, इन्नल्लज़ीना कालू रब्बुना अल्लाह, बेशक वो लोग जिनने कहा रब हमारे अल्लाह है, क्या सिर्फ यहां कहने की हद तक है, सुम इस्तकामू, इस पर फिर इस्तकामत इख्तियार, इसका मतलब है कि इसके अंदर जो जो चीजों की जरूरत थी इस कालू रब्बुना अल्लाह में, वो सारी की सारी उम्र भर करते रहे, निभाते रहे, तो ये वो के मतलब जो है ना वो कौल है, यानी कौल और फैल ये इस बात के मुताबिक हो कि रब हमारे अल्लाह है, फिर इसके बाद मतलब उसके ऊपर वो चीज मुतबिक होगी, तो इसका मतलब ये है कि गोया के यूं समझ लीजिए कि तकवा की शोबों की तकसीम इस आयत में बताई गई, तकवा की यूं समझ लीजिए कि मुत्तकी बनने का जो तरतीब है, वो जो बताया है वो क्या है कि अपने नफ्स को कंट्रोल करना, अपने नफ्स को फजूर से बचाना, ये है, और फिर उसको स्टोर करना दिल में, इस हालत में कि जो गलतियां हो चुकी हो उस पर इस्तग़फ़ार हो, तौबा हो, और जो सही चीज़ है वो कायम रहे, तो गोया कि दिल के ऊपर उसका असर पड़ता जाएगा, पड़ता जाएगा, पड़ता जाएगा, पड़ता जाएगा, पड़ता जाएगा, और उससे वो कैफियत सामने आती जाएगी, मतलब यूं कह सकते हैं कि ये डेटा बैंक है हमारा जो दिल है, और उसमें डेटा हर वक्त मॉडिफाई हो रहा है, डेटा उसमें हर वक्त मॉडिफाई हो रहा है, अच्छे चीजें भी मतलब अच्छा डेटा भी आ रहा है, बुरा डेटा भी आ रहा है। अब जो बुरा डेटा आ रहा है उसको खराब कर रहे, अच्छा डेटा उसको इंप्रूव कर रहा है। अब आखिर में कौन सा डेटा बच गया, अच्छा बच गया या बुरा बच गया? जो बुरा बच गया तो इसका मतलब हो गया खराबी की तरफ, और जो अच्छा डेटा बच गया तो इसका मतलब है कि वो तो गए, कि दिल हमारा फैसला करवा देता है। वहां पर ये चीज फिर मुनकशिफ हो जाती है कि मैं कौन से मतलब उस कर चुकर के आया हूं। बहरहाल तफसील फिर आपने सुन ली तो इसको अच्छी तरह फिर पढ़ भी लें, इंशाल्लाह अजीज कुछ बातें समझ में आ जाएगी इंशाल्लाह। अब इसके बाद आमाल के समरात, जिनको हम नताइज कह सकते हैं, बंदे की तरफ से अब्दियत कामिला और अल्लाह ताला की तरफ से रजाए इलाही। सुभान अल्लाह। या अय्यतुह नफ्सुल मुतमईना इरजई इला रब्बिकी राज़ियतम मर्ज़िया फ़ादखुली फ़ी इबादी वादखुली जन्नती। ए मुतमईन नफ्स, लौट जा अपने रब की तरफ इस हालत में कि तू उससे राजी, वो तुझसे राजी है, बस मेरे बंदों में दाखिल हो जा, बस मेरी जन्नत में दाखिल हो जा। इसका मतलब है कि जब नफ्स मुतमईन हो गया, नफ्स राजी हो गया अल्लाह ताला से और अल्लाह उसे राजी हो गया, तो उसको अब्दियत कामिला कहते हैं। इसको क्या कहते हैं? अब्दियत कामिला कहते हैं। इंसान वाकई अल्लाह का बंदा बन जाता है। क्यों? जब तक इंसान कोई भी काम करने का इरादा करे तो वो इरादा पूरा होता है या नहीं होता, वो नफ्स की हालत पर मुनहसर होता है। अगर नफ्स बागी है तो इरादा कर भी लिया लेकिन पूरा नहीं होता, पूरा नहीं होता, अमल नहीं होता। और जिस वक्त इंसान मतलब जिसको कहते हैं ना, वो नफ्स बागी नहीं होता, नफ्स मुतमईन हो जाता है, उस वक्त अल्लाह के हुक्म की देर होती है बस। सहाबा किराम के तीन नारे बड़े जबरदस्त थे, आमन्ना और सद्दकना, आमन्ना और सद्दकना। ये बिल्कुल सहाबा के किराम के मुंह पर होता था, आमन्ना और सद्दकना, हम ईमान लाए और हमने तस्दीक कर ली। अच्छा, समयाना वातवाना, हमने सुन लिया और हमने मान लिया, यानी इसमें दरमियान में कोई और बात नहीं होती थी। समयाना वातवाना, यानी उनका नफ्स इतना वो था, मुतमैन था कि उनके लिए सिर्फ समात की समात ही काफी होती थी, तो आत खुद ब खुद हो जाती थी, कोई दरमियान में ऐसी कोई बात नहीं होती थी। और तीसरी भी अभी उम्मी वो उम्मी अभी या रसूलुल्लाह, हमारे माँ बाप पर कुर्बान या रसूलुल्लाह। ये तीन बातें सहाबा किराम की पूरी जिंदगी का आप कह सकते हैं निचोड़ है। अगर आज भी हमारे ऐसा हो जाए तो हम तरीके सहाबा पर चल पड़ेंगे, तरीके सहाबा पर चल पड़ेंगे। हमारे तरीके सहाबा यही है, आप सोसम के साथ इतनी मोहब्बत हो जाए कि आप सब की सुन्नतों की पैरवी करने में हमारे कोई खिलजान बाकी ना रहे, हमारे नफ्स इतना मुतमैन हो जाए कि हम सिर्फ सुने तो उस पर अमल करने के लिए तैयार हो जाए, और हम अपने अकल को इतना यानी मतलब रोशन कर लें कि बस यूं समझ ले ईमान और तस्दीक ये साथ साथ हो, ईमान और तस्दीक साथ साथ हो। तो इसका मतलब यह कि ये चीज़ें जो है ना मतलब हमें करनी होगी, हासिल करनी होगी, इसी के लिए सारी मेहनत है। यही नस्बत अल्लाह के हासिल होने की अलामत भी है, क्योंकि नस्बत के माने ताल्लुक के हैं और ताल्लुक दो जानब से होता है, और यह नस्बत अल्लाह दो बातों पर मुश्तमिल भी होती है, बंदे का अल्लाह ताला के साथ ताल्लुक जो कि अब्दियत कामिला है, और अल्लाह ताला का ताल्लुक बंदे के साथ जो कि रजा इलाही है। हुसूल नस्बत अल्लाह को वसूल इल्लाह से भी ताबीर किया जाता है, हुसूल नस्बत अल्लाह को वसूल इल्लाह से भी ताबीर किया। बंदे के साथ ताल्लुक होने की यह माने कि अल्लाह ताला का ताल्लुक बंदे के साथ रजा का हो, और बंदे का ताल्लुक अल्लाह ताला के साथ ही कि दुआ में तहत कसरत जिक्र महमल का यादाश, जिसकी अलामत यह है کہ طاعات و عبادات کی طرف ایک اضطرابی رغبت ہوتی ہے اور ماں سے ظاہری و باطنی سے ایسی نفرت ہو جیسے پیشاب پخانے سے ہوتی ہے اور اتباع سنت کا بکمال اہتمام ہو. مطلب گویا کہ تین چیزیں ہو گئیں، جو کرنے کی ہے اس کے لیے ایک والہانہ پن ہو، اور جو نہیں کرنے کی ہے اس سے نفرت ہو. آجی، اور اتباع سنت کو سب سے اہم سمجھے اور اسی میں اپنی زندگی بسر کر لے. یہ جو ہے نا، یہ بندے کا بندے کی طرف سے جس کو ابدیت کاملہ کہتے ہیں. اب ان دونوں کی قدر تفصیل پیش کی جاتی ہے. وما خلقت الجن والانس ليعبدون، اور جن انس کو میں نے صرف اس واسطے پیدا کہ میری بات کرے. سورہ زاریات کی 56 آیت ہے. اس آیت کی تفسیر حضرت عبداللہ بن عباس رضی اللہ عنہ سے مروی ہے، ایلی یعرفون، جس کا مطلب یہ کہ تاکہ وہ مجھے پہچانے. پہچاننے میں یہ شامل ہے کہ آدمی جان لے کہ اللہ تعالیٰ کس کام سے راضی ہوتے ہیں، اور یقین اللہ تعالیٰ نے اپنی رضا کے لیے ایک ہی راستہ بتایا ہے، اور وہ ہے آپ صلی اللہ علیہ وسلم کے طریقے پر چلنا. ہم کلمہ تشہد میں ان کا اقرار کرتے کہ میں شہادت دیتا ہوں کہ نہیں کوئی معبود مگر اللہ، اور میں شہادت دیتا ہوں کہ آپ صلی اللہ علیہ وسلم اللہ کے بندے اور رسول ہیں. بس آپ صلی اللہ علیہ وسلم کی پیروی میں ہم سب اللہ تعالیٰ کے بندے ہیں، اسی کو بندگی کہتے ہیں، جس کو ابدیت کہتے ہیں. جب کوئی شخص سلوک میں قدم رکھتا ہے تو اس وقت اس کے ساتھ رذائل لگے ہوتے ہیں. ان رذائل کو دور کرنے کے لیے وہ مجاہدات کرتا ہے، ریاضتیں کرتا ہے، شیخ کے بتائے ہوئے طریقے کے مطابق زندگی گزارتا ہے. کرتے کرتے رذائل دور ہو جاتے ہیں یا ان کے دور ہونے کے سامان پیدا ہو جاتے ہیں. ساتھ ساتھ سالک اپنے قلب کو فضائل سے آراستہ کرتے رہتا ہے، جس کے لیے ذکر، شغل اور مراقبہ جاری ہوتا ہے، حتیٰ کہ وقت آ پہنچتا ہے کہ اس کے قلب میں ایک ایسی کیفیت القاء ہو جاتی ہے کہ وہ اللہ تعالیٰ کے سامنے غیر مشروط طور پر سلامی ہو جاتا ہے، اور اپنے نفس کی جو کجی اس حقیقت کے سمجھنے میں رکاوٹ تھی وہ نہیں رہتی، اور یہ اپنے منور قلب کے نور سے اس حقیقت کا ادراک کر لیتا ہے کہ میں بندہ ضعیف، اللہ تعالیٰ کا محض بندہ ہوں، اور وہ میرا عظیم رب ہے. اس کو اختیار ہے کہ میرے اندر جو تصرف کرنا چاہے کرے، مجھے چوں چرا کرنے کا اختیار نہیں کہ میں غلام ہوں اور وہ میرا مالک ہے. میں نہ صرف اس کا غلام ہوں بلکہ اس کا عاشق بھی ہوں. یہاں پر ایک بات ذرا سمجھ میں آ جاتی ہے، بہت بڑی اہم بات ہے. آفس میں باس کے ساتھ کیا تعلق ہوتا ہے؟ باس کی بات کو مانا جاتا ہے، انسان اپنے آپ کو اس کا متبع مانتا ہے اور اس کے ریزلٹس، اس کے انسٹرکشنز کو فالو کرتا ہے، لیکن ضروری نہیں کہ اس کے ساتھ محبت بھی شامل ہو. لہذا جہاں پر بھی کوئی رستہ مل سکتا ہو اس سے چوٹنے کا، تو رستہ اپنے لیے کھلا رکھ دے، کیونکہ اس صورت میں وہ سمجھتا ہے کہ بھائی صرف وہ جو ظاہری تعلق ہوتا ہے وہ اس کو صرف مینٹین رکھنا ہوتا ہے نا، کیونکہ دل تو اس کے ساتھ نہیں ہوتا. کوئی یوں سمجھ لے صرف عقلن وہ کر رہا ہوتا ہے کہ مجھے اس میں فائدہ ہے، میری اے سی آر خراب نہ ہو، میرے پروموشن میں کوئی مسئلہ نہ ہو، میرے تنخواہ کو کوئی مسئلہ نہ ہو، میرے سروس کو خطرہ نہ ہو. تو یہ ساری باتیں اس کو الرٹ رکھتی ہیں اس حد تک کہ وہ ان کی باتیں ظاہراً مانتا ہے، باطناً اس کے ساتھ نہیں ہوتا، اور ان کی باتوں کو اپنے اوپر بوجھ بھی سمجھتا ہے، اس کے لیے وہ بوجھ محسوس کرتا ہے. لیکن اگر یہی شخص اپنے باس کا عاشق بھی ہو پھر کیا کرے گا؟ پھر وہ فالو بھی کرے گا، لیکن ساتھ ساتھ چونکہ محبت ہوگی تو محبت کی وجہ سے اس کو بوجھ محسوس نہیں ہوگا، بلکہ اس کو اپنے لیے فخر سمجھے گا. اس صورت میں وہ کوئی پریشانی محسوس نہیں کرے گا. ٹھیک ہے نا؟ یہ مطلب جو ہے نا وہ بہت اہم بات ہے. اس وجہ سے اللہ جل شانہ کا اپنے آپ کو بندہ ضعیف سمجھنا اور اللہ جل شانہ کو عظیم سمجھنا، اور اس اور یہ ماننا کہ میں تو اس کا بندہ ہوں، وہ تو میرے ساتھ کچھ بھی کر سکتے ہیں، اس وجہ سے مجھے یہ کام کرنا ہے جو اللہ نے کہا ہے، یہ تو اس کا ایک رخ ہے. لیکن اس کا دوسرا رخ یہ کہ میں اس کا عاشق بھی ہوں، उस आशिक होने की वजह से मुझे वही करना है जो मेरा महबूब चाहे, इस सूरत में मुझे क्या रुकावट होगी। बस यही बात है जो कि अल्लाह वालों को हासिल होती है। इस वजह से बड़े कड़े हालात उनके ऊपर आ जाते हैं, लेकिन वो चूं तक नहीं करते। अय्यूब अलैहिस्सलाम पर कैसे हालात आए, क्यों वजह, उसकी वजह है कि उसको ये वाली बात मतलब नजर आता कि अल्लाह पाक की मशीयत इसमें और अल्लाह पाक की मर्जी इसमें, लिहाजा वो इसी को ही समझ रहा था अपने लिए सबसे बड़ी चीज, उसी में उस अपनी इज्जत समझता, इसी में अपने मतलब फायदा समझता था। तो ये दोनों चीजें जब इकट्ठी हो जाए, जिसको मतलब दिलो दिमाग की दुरुस्तगी कहते हैं, दिलो दिमाग की दुरुस्तगी कहते हैं, वो माशाल्लाह कम से कम आपको फैसला करने में रुकावट नहीं होगी, फैसला करने में रुकावट नहीं होगी। लेकिन वो तीसरी चीज कि मैं आशिक भी हूं, मैं गुलाम भी हूं, लेकिन जिस गाड़ी को मैं मालिक के लिए चला रहे हूं, वाले वो गाड़ी ठीक नहीं है। अब मालिक मुझे कहते हैं फला जगह पहुंच जाओ, ये काम करो, अब गाड़ी पे बैठ गया, गाड़ी चलनी नहीं रही, तो क्या करेगा वो, मतलब फिर। तो ये जो नफ्स की बात है वो यही है कि नफ्स जो है ना, उसके जरिए से आपने काम करना है। तो नफ्स अगर आपकी बात ना माने तो वहां गाड़ी अटक जाएगी, तो लिहाजा अपने नफ्स को भी मुतबे बनाना होगा। दिलो दिमाग बेशक आपका बन जाए, लेकिन जब तक नफ्स आपके साथ नहीं होगा या आपके राजी नहीं होगा, उस वक्त तक काम नहीं चलेगा, रुकावट बदस्तूर होगी, रुकावट बदस्तूर होगी। इसका मतलब ये हुआ कि तीनों का पे काम करना है, अकल पे भी काम करना है, दिल पर भी काम करना है, नफ्स पर भी काम करना है, फिर अब्दियत कामिला हासिल हो सकता है। और अगर देखा जाए तो इसकी इंतहा नफ्स की इस्लाह पर होती है। क्यों? अल्लाह पाक ने नफ्स की इस्लाह पर फत खुलीफ इबादी फरमाया, फत खुलीफ इबादी, या तो नफ्स मुतमैना इरजी इला रब्बिकी राद्यतम मर्दिया फत खुलीफ इबादी बहुत खुली जन्नत ही। इसका मतलब यह है कि इंसान अब्दियत कामिला तब हासिल कर सकते जब नफ्स मुतबे हो, नफ्स मुतबे हो। यार कमाल, अच्छा मैं बल्कि मैं उसका आशिक भी हूं, क्योंकि वही मेरा अजली मोहसिन है, ऐसे कमाल वाला और जमाल वाले का, कमाल वाले का कमाल उसके कमाल से और जमाल वाले का जमाल उसकी जमाल से। इसलिए ये सालिक अपने दिल और अपने अपना दिल अपने अल्लाह को देता और बज़ुबान हाल कहता है, तुझ पर फिदा हूँ जा मेरी, जिंदा रखे अता तेरी, दिल इश्क में मुब्तला तेरे, दिल चाहे बस रजा तेरी। आप सस्म की दुआए, अल्लाहुम्मा रद्दनी बिमा क़ज़ैता अली وعافني فيما ابقيت حتى لا احب تعجيل ما اخرت ولا تاخير ما اجلت। इस सूरत में शरीयत पर अमल करना उसकी तबीयत आसान ही बन जाता है, क्योंकि हर वक्त इस तलाश में होते कि मैं किस तरह अपने मालिक को राजी करूं। और चूंकि इस पर ही खूब वाजह हो चुका है कि अपने महबूब को राजी करने का बस यही तरीका है कि उसके अहकाम पर बेचून चुरा अमल करता जाए, उसी को शरीयत कहते हैं। इसलिए शरीयत पर अमल करने को वो हर दम तैयार रहते हैं। असल में अब्दियत के उसूल में यही नफ्स ही तो आड़ होता है, जैसे ही नफ्स की तहजीब होगी तो सच सच और हक हक नजर आ जाएगा। बस के नतीजे में बंदे खुद को अपने रब का अन्ना गुलाम समझ लेते हैं, उसमें उसकी नज़र अपने से हटकर अपने मालिक पर भी आ जाती है और उसकी खुशनुदी के लिए कुछ भी कर सकता है, चाहे उसको कोई जाहिल कहे या गवार, लेकिन उसके लिए सब कुछ गवारा होता है। महबूब की नाराजगी गवारा नहीं होती। इसको कैफियत बंदगी अब्दियत कहते हैं, इस्लाम भी इसको कहते हैं। बस कैफियत बंदगी का हसूल इस्लाम का कमाल भी है, यानी वही तस्लीम, मकाम तस्लीम जिसको कहते हैं, वही उसका इस्लाम का कमाल है। ऐसे शख्स अहकाम की मसला होती कि कुरेद में नहीं होता, क्योंकि उनको इन सब की बड़ी मसलात मालूम हो चुकी होती है, और वो है अपने महबूब की रजा। वो अपने किसी काम पर इतराता भी नहीं, क्योंकि महबूब की अजमत के सामने उसको अपना अमल ऐच नजर आता है, लेकिन इस पर खुश जरूर होता है, क्योंकि ऐसे काम की तौफीक हो जाना जिसमें उसके महबूब की रजा मुजमिल होती है। इस हकीकत को सामने रखते हुए इस पर खुश हो जाता है, लेकिन उस खौफ से कि कहीं अपनी गलती से गलती से ना कबूल ना हो जाए, नहीं हो जाए, लर्जा तरसा भी रहता है और महबूब के करम को देखते हुए पुरुमीद भी रहता है। आदि शरीफा में एक मोमिन की अलामत ऐसी बताई गई है, عبد ہر خیر کی نسبت اپنے محبوب مالک کی طرف، ہر شر کی نسبت اپنے نفس کی طرف کرتا ہے، جیسے کہ یوسف علیہ السلام نے فرمایا وما ابرو نفسی، اور میں اپنے نفس کو پاک نہیں کہتا. اور بکر صدیق رضی اللہ عنہ نے فرمایا کہ کلالہ کے بارے میں میرے ایک رائے ہے، اگر وہ صحیح ہے تو میں رب کی طرف سے، اور اگر غلط ہے تو میرے تو شیطان کی طرف سے، میرے نفس کی طرف سے. احادیث شریف کی دعائیں اس سے پر ہیں کہ ایسے حضرات نہایت لجاجت کے ساتھ دعاؤں میں مشغول ہوتے ہیں کہ محبوب کی رضا اسی میں، لیکن نتیجہ خدا پر چھوڑ دیتے ہیں کہ خود کوئی تجویز ہی نہیں رکھتے. اس کو پتہ ہوتا ہے کہ ہمارا محبوب مالک ہمارے تمام ضروریات سے آگاہ اور ہم پر ہم سے زیادہ مہربان ہے. عبد کی کوئی شان نہیں ہوتی، بقول حاجی صاحب رحمۃ اللہ علیہ کی، کبھی تو اس کا آقا کی رضا کے لیے پاخانہ اٹھانا پڑتا ہے، تو کبھی اس کے قائم مقامی کے لیے جلسہ دربار میں جانا پڑتا ہے. اس لیے عبد کی نظر میں خوشگوار اور ناخوشگوار حالت برابر ہوتی ہے، کہ ایک میں محبوب کی محبوبیت ہے ان اللہ شاکر وحب الشاکرین، اور دوسرے میں محبوب کی میت ہے ان اللہ مع الصابرین. فراق وصل چ باشد رضائے دوست طلب، کہ حف باشد از غیر وہ تمنا ہے. بس کیفیت ابدیت والے حضرات کو اچھی چیز ملے تو دل سے خدا کا شکر ادا کرتے ہیں، اور ناخوشگوار پیش ہے تو اس کو من جانب اللہ سمجھ کر صبر کر لیتے ہیں. ہر حالت میں ان کی خیر ہے. اصل میں یہ ایسی کیفیت ہے جو تمام فضائل کو لیے ہوئے، اس لیے اس کا حصول سارے فضائل کا حصول اور سارے رضائل سے پاکی کا مظہر ہے. اللہ تعالیٰ ہم سب کو اپنے حبیب صلی اللہ علیہ وسلم کی تو فعل یہ نعمت نصیب فرمائے. اچھا، اب ذرا تھوڑا سا اس پہ تبصرہ کرتے ہیں. یہ انسان کی اپنی ایک تجویز ہوتی ہے کہ ایسا ہونا چاہیے، چاہے وہ دیندار ہے جو دیندار نہیں ہے، اس کی کوئی تجویز ہوتی ہے، یعنی کوئی اچھی حالت جو وہ چاہتا ہے وہ اس کے ذہن میں ہوتا ہے کہ ایسا میں کروں تو اچھا ہے، میں یہ بہت زبردست کام ہے، یہ تجویز ہوتی ہے. دوسری طرف اللہ جل شانہ کی ایک مرضی ہوتی ہے کہ اس کو کوئی کسی حالت پہ رکھنا چاہتا ہے اس کے فائدے کے لیے. اچھا، اب اگر وہ تجویز جو اس کی ہے وہ اللہ تعالیٰ کی مرضی کے مطابق نہ ہو تو کیسے رہے گا؟ کیسے ہوگا؟ پریشان ہوگا. کیونکہ وہ دیندار آدمی ہے. مثلا ایک شخص سے وہ اعتکاف کرنا چاہتا ہے، اچھی بات ہے، پسندیدہ بات ہے شریعت میں بھی حقیقت میں بھی، لیکن اللہ پاک اس کو بیماری سے وہ چیز دینا چاہتا ہے، یا اس کو بیمار کر کے اس پر صبر کے ذریعے سے اللہ پاک اس کو مقام دینا چاہتا ہے، اور اعتکاف کے وقت میں بیمار ہو گیا. اب اگر اس نے تجویز اعتکاف کی بنائی ہوئی ہے تو یہ کڑے گا، وہ اعتکاف میں نہیں کر سکا، یہ نہیں کر سکا. لیکن اگر یہ عارف ہو تو اس کو دل و جان سے قبول کرے گا، مجھے اعتکاف کی ضرورت نہیں تھی، مجھے تو اللہ پاک کی رضا کی ضرورت ہے. اب اگر اللہ پاک مجھ سے اس پر راضی ہوتے تو سبحان اللہ، اگر اللہ تعالیٰ مجھ سے اس پر راضی ہو تو سبحان اللہ، بس پھر ٹھیک ہے، پھر یہی صحیح ہے. یہ ایک بات ہے جو بہت مشکل سے سمجھ میں آتی ہے، اپنے نفس کو سمجھانا انتہائی مشکل کام ہے. حضرت احمد جام رحمۃ اللہ علیہ ایک شاعر گزرے ہیں، ایک ولی اللہ گزرے ہیں، چشتی بزرگ ہیں. یہ وہ شاعر ہے جن کا شعر پڑھتے پڑھتے حضرت خواجہ بختیار کاکی رحمۃ اللہ علیہ فوت ہوئے. ان کا ایک شعر ہے، ایک عجیب شعر ہے، فرمایا احمد تو عاشقیست بمشخت ترا چکار، دیوانہ باش سلسلہ شد شد نہ شد نہ شد. احمد تو اللہ کا عاشق ہے، تجھے مشقت سے کیا واسطہ، تجھے مشقت سے کیا کام، اللہ کا دیوانہ بن جاؤ، بے شک سلسلہ ہو یا نہ ہو تجھے سے کیا کام. ہاں جی، دیوانہ باش سلسلہ شد شد نہ شد نہ شد. یہ ہے ابدیت، یہ ہے اپنی تجویز کو فنا کرنا اللہ پاک کی رضا میں. مجھے بتاؤ شیخ کا علامت شیخ کیا ہوتا ہے؟ یہی ہے نا، اللہ پاک اس سے کام لیتا ہے. اگر صحیح معنی میں شیخ ہے، اسے اللہ پاک کام لیتا ہے، تو چیز تو اچھی ہے نا، بری تو نہیں ہے. لیکن اللہ پاک اگر دینے کا طریقہ کچھ اور آپ کے لیے، تو ہم کون ہے کہ ہمیں اسی طریقے سے دیا جائے جس طریقے سے باقی لوگوں کو ملا ہے؟ نہیں، ہر شخص کے لیے اپنا دروازہ ہے، ہر شخص کے پہنچنے کا راستہ الگ الگ ہے. لہذا ہم کیوں دوسروں کے رستے کو اپنائیں؟ جیسے اللہ پاک نے میرے لیے جو راستہ، ہاں البتہ اللہ کے لیے ہو، یہ بات سب کے لیے ہے، سمجھ میں آ گئی بات؟ اب یہی ایک وہ تجویز کو اپنے فنا کرنا، تجویز کو فنا کرنا، اس کو تفویض کہتے ہیں. تجویز کو فنا کرنے کو کیا کہتے ہیں؟ اس کو تفویض کہتے ہیں. ایسے لوگوں کا راستہ بڑا مختصر ہوتا ہے، ان کو قدم قدم پر اللہ تعالیٰ کا تعلق نصیب ہوتا ہے، قدم قدم پر اللہ کا تعلق نصیب ہوتا ہے. اگر مشکل حالت ہو صبر کے ذریعے سے، خوشگوار حالت ہو شکر کے ذریعے سے، دونوں رستوں سے وہ لیتے رہتے ہیں. حضرت عمر رضی اللہ عنہ نے فرمایا، مجھے کچھ پتہ نہیں کہ صبر کی اونٹنی پہ سوار ہو جاؤں تو اچھا ہے، شکر کی اونٹنی پہ سوار ہو جاؤں تو اچھا ہے. صبر کی اونٹنی پہ سوار ہو جاؤں اچھا ہے یا شکر کی اونٹنی پہ سوار ہو جاؤں تو اچھا ہے؟ کیوں؟ ظاہر ہے فیصلہ تو اللہ کا ہے، وہ کون سی اونٹنی بیچتا ہے؟ وہ میرا کام تو نہیں ہے. اگر صبر کی اونٹنی بیچتا ہے تو اس پہ سوار ہونا اللہ کو پسند، اور اگر شکر کی اونٹنی بیچتا ہے تو اس پہ سوار ہونا اللہ پاک کو پسند. لہذا یہی بنیادی بات ہے، اس کو کہتے ہیں ابدیت کاملہ، اس کو کہتے ہیں ابدیت کاملہ. یعنی انسان اپنی رائے کو چھوڑ دے، اس وقت تصوف کے اندر سب سے بڑا مارکا اسی چیز کا ہے. تصوف کے اندر میں نے اس سے بڑا مارکا کوئی اور نہیں دیکھا، اس پہاڑ کو سر کرنا. ایک انسان بالکل بھول جائے کہ میرے لیے یہ چیز ہے، بس فیصلہ اللہ پر چھوڑ دے. میرا کام تو بندہ بننا ہے، بندے کی کیا مجال کہ وہ یہ کہہ دے کہ مجھے یہ دو مجھے یہ دو. نہیں، مانگو ضرور اللہ تعالیٰ سے، جو کچھ اچھا مانگنا چاہتے مانگو، لیکن فیصلہ اللہ پہ چھوڑو. اور یہ تو ایسی چیز کو مانگنے بھی ٹھیک نہیں ہے، اس کا تو مانگنا بھی ٹھیک نہیں. باقی چیزیں تو مانگنے کی جات ہے، اس کا تو مانگنا بھی ٹھیک نہیں ہے. اس کی وجہ یہ ہے کہ اخلاص کے منافی ہے، اخلاص کے منافی ہے. ہم نے کوئی صلہ یہاں نہیں لینا، ہم نے کوئی صلہ یہاں نہیں لینا. جب اللہ پاک وہاں دیتے ہیں تو بس ٹھیک ہے. ہاں یہ تو ایک اسائنمنٹ ہے، اسائنمنٹ کسی کو مل گیا تو پھر انکار نہ کرے، پھر باغے نہیں. لیکن جب تک اسائنمنٹ نہیں ملا تو خام خواہ آپ بیل مجھے مار، خام خواہ جو ہے نا اپنے آپ کے اوپر ایک اسائنمنٹ سوار کرنا، کون سی بات ہے؟ یہ والی بات ہے. لوگ نسبت کو خلافت کے ساتھ مشروط سمجھتے ہیں، یہ بہت بڑا دھوکہ ہے. لوگ نسبت کو خلافت کے ساتھ مشروط سمجھتے ہیں کہ جس کو خلافت مل گئی اس کو نسبت آس. نہیں بھائی، ایسا نہیں ہے، ایسا نہیں ہے. حضرت تانویر حسین نے بڑا صاف لکھا ہے، فرمایا بعض دفعہ ایسے ساتھی بھی ہیں جو بہت آگے ہیں، اللہ کے ہاں ان کا مقام بہت اونچا ہے، لیکن ان کو میں اس لیے اجازت نہیں دے رہا کہ اس سے سلسلے کی بدنامی ہو سکتی، کیونکہ وہ تو اسائنمنٹ ہے نا. اسائنمنٹ کا مطلب یہ کہ جب کوئی ایسا شخص ہو جس کی طرف لوگ متوجہ نہیں ہوتے ہو اور لوگ ان کے وہ کر لے، ناقدری کر لے، تو اس سے سلسلے کی بدنامی ہوگی. تو اس کے لیے ایک وجاہت کی ضرورت ہوتی ہے، ایک اسائنمنٹ کی بلے وجہ. جیسے میں آپ کو کیا بتاؤں، انگریز تھے نا، یہ بڑے ظالم لوگ تھے، بڑے عقل مند تھے، دنیاوی عقل میں بہت زیادہ تھی. یہ باقاعدہ ڈیوٹیاں جو دیتے تھے نا، یعنی مطلب سرکاری ڈیوٹیاں، یہ اس میں بھی دیکھتے تھے کون کس نسب سے ہے اور کون کس علاقے سے تعلق رکھتا ہے، کس کے پیچھے کیا ہے، ان کا پس منظر کیا ہے، یہ کام یہ صحیح کر سکتا ہے، یہ کام یہ صحیح کر، یہ کام یہ صحیح کر سکتا. میں آپ کو ان کی ایک ریڈنگ بتاؤں، پٹھانوں کے بارے میں ان کا یہ تھا کہ یہ ورسٹ سیکرٹریز ہیں اور بیسٹ رولرز ہیں. انہیں اگر سیکرٹری بن جائے تو تباہ کاری ہے. علی خان، ولی خان کا جو بھائی تھا، اس نے وزیر تعلیم کو تھپڑ نہیں مارا تھا، تھپڑ مارا تھا. वो अपने यूनिवर्सिटी के लिए पैसा मांग रहा था, वो कहते नहीं हो सकता, उठ के उसको थप्पड़ मार दिया। क्या ये तरीका है कोई, तो चल सकते आगे? ये चीज उनमें नहीं पाई जाती, लिहाजा बहुत फेल लोग हैं इस मसले में। लेकिन जब रूल होते बहुत दयानतदारी के साथ हुक्मरानी करते, सबका ख्याल रखते हैं। बस ठीक है, अल्लाह पाक ने जो सिफात जिसको दे दी, ये अंग्रेज उनको जानते थे, अंग्रेज उनके इनके बारे में स्टेटमेंट है, दे आर बेस्ट रूलर्स बट वर्स्ट सेक्रेटरीज। तो इसका मतलब वो ये देखते कि बाज लोगों में कुछ सलाहियतें होती हैं, उन सलाहियतों की पहचान की वजह से उनको कुछ असाइनमेंट दिए जाते। अब क्या इसका नस्बत के साथ ताल्लुक है? एक शख्स है, उसकी अभी पूरी इस्लाह भी नहीं हुई, लेकिन उसको असाइनमेंट दिया जा सकता है, उसको असाइनमेंट दे दिया और ये बताया कि चलो इस्लाह उसके साथ साथ होगी। हाँ जी, अब जिनको इस चीज की तलाश है वो कहते हैं कमाल है, मुझे नहीं दी, इनको दी, हसद पैदा हो गया, चलो जी अपना कबाड़ा हो गया। खुदा के बंदे, उसके ऊपर इंसार ही नहीं है, अल्लाह पाक यहां कोई और चीज देखी जा रही है, अल्लाह पाक यहां कोई और चीज देखी जा रही है। ये तुम किन चीजों को देख रहे हो? अल्लाह ताला के इन चीजों को नहीं देखा जाता कि कौन कितने बड़ी कुर्सी पे बैठा हुआ है, ये देखा जाए कौन मेरे ज्यादा फरमा बरदार है, या कुर्सी की तो बात ही नहीं है। ये चीज है आजकल मसला है, ये चीज आजकल मसला है, इन चीजों से अपने आप को निकालना होगा, फिर तरक्की होगी, रूहानी तरक्की। ख्वाजा खान मोहम्मद साहब ने पूरे उम्र में 5 खुलफा हैं, 5 खलीफा। अब बताएं उसको नाकाम शेख कह दूं? हाँ जी, सिर्फ 5 खुलफा। हाँ जी, बास के सिर्फ 2 होते थे, बास के शायद 1, बास का कोई भी नहीं, सैयद सुलेमान रिवी का कोई भी नहीं खलीफा। तो क्या उसको मैं नाकाम शेख कह दूं? नहीं, उनकी नजर पता नहीं कितने लोगों से बनिस्बत बनाया, लेकिन खलीफा नहीं बनाया। कितने लोगों से बनिस्बत बनाया लेकिन खलीफा नहीं बनाया। और बाद लोग जरा थोड़े से मामूली उस पर भी देखते हैं कि भाई ये काम कर सकते हैं, फिलहाल तो उनको खलीफा बना दिया। तो ये चीजें जो है ना, मतलब हमारे यहां नहीं है, हम लोग इन चीजों को बुनियादी नहीं समझते। हम लोग समझते निस्बत हासिल कर लो, निस्बत क्या है, अब्दियत कामिल हासिल कर लो, अब्दियत कामिल हासिल कर लो। हजरत मिर्जा मजन जाना रहमतुल्लाह अलैह के पास शाह गुलाम अली जो सईद थे रहमतुल्लाह अलैह तशरीफ ले गए बेयत के लिए। हजरत ने फरमाया भाई यहां ना आओ, यहां ना आओ, यहां कुछ नहीं मिलेगा, यहां तो आपको पत्थर के ऊपर नमक डालकर चाटना होगा, यानी यहां मुजाहिद होंगे, मिलेगा कुछ भी नहीं। हजरत ने फरमाया मुझे यही मंजूर है, कहा फिर आ जाओ, फिर आ जाओ, फिर कोई बात नहीं। अल्लाह अकबर, अल्लाह अकबर। अल्लाह अकबर, अल्लाह अकबर। الله أكبر الله أكبر لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد وبارك وسلم على رب هذه الدعوة التامة الصلاة بسم الله الرحمن الرحيم لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 اللهم صل على سيدنا محمد حق 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 हक हक अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मोहम्मद बारक वसल्लम। मेरा मोबाइल जो है ना, लाइट खोल दे। سلام على عباد الذين اصطفى سلام على المرسلين اللهم صل على محمد وعلى ال محمد وانزل المقعد المقرب عندك اللهم رب هذه الدعوة القائمة والصلاة النافعة صل على محمد وارض عني رضا الله تحصد بعد وبدا اللهم صل على محمد عبدك ورسولك وسلم المؤمنين والمؤمنات والمسلمين والمسلمات اللهم صل على محمد وعلى ال محمد وبارك على محمد وعلى ال محمد وارحم محمد وعلى محمد كما صليت وباركت ورحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ال ابراهيم انك حميد مجيد وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم في العالمين انك حميد مجيد اللهم صل على محمد وازواج ذريته كما صليت على ال ابراهيم وبارك على محمد وازواج ذريته كما باركت على ال ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ازواج ذريته كما صليت على ال ابراهيم وبارك على محمد وعلى ازواج ذريته كما باركت على ال ابراهيم انك حميد مجيد اللهم صل على محمد النبي وازواج امهات المؤمنين وذريته وال بيته كما صليت على ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم ترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم تحن على محمد وعلى ال محمد كما تحننت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم سلم على محمد وعلى ال محمد كما سلمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد وبارك وسلم على محمد وعلى ال محمد وارحم محمد وعلى محمد كما صليت وباركت وترحمت على ابراهيم وعلى ال ابراهيم في العالمين انك حميد مجيد اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم صل على محمد عبدك ورسولك كما صليت على ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد النبي الامي كما باركت على ابراهيم انك حميد مجيد اللهم صل على محمد عبدك ورسولك النبي الامي وعلى ال محمد اللهم صل على محمد وعلى ال محمد صلاه تكون لك رزقا وله جزاء ولحق اداء وات الوسيله والفضيله المقام محمود الذي وعدته وارجع انما هو اهله وارجع افضل ما جازيت نبيا قومي ورسول امتي وصلى على جميع اخوان من النبيين والصالحين يا ارحم الراحمين اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد النبي الامي وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم صل على محمد وعلى ال بيتك كما صليت على ابراهيم انك حميد مجيد اللهم صل علينا اللهم بارك على محمد وعلى ال بيتك كما باركت على ابراهيم انك حميد مجيد اللهم بارك علينا اللهم صلوات الله صلوات المؤمنين على محمد النبي الامي اللهم اجعل صلواتك ورحمتك وبركاتك على محمد وعلى ال محمد كما جعلت على ال ابراهيم انك حميد مجيد وبارك على محمد وعلى ال محمد कमा बारक तारा इब्राहिम इब्राहिम हमिद मजीद वसल नबी रमी रसूल बिस्मिल्लाबिल्लाबरकू असलबरकू السلام علينا وعلى عباد الله الصالحين اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله بسم الله بالله خير اسماء التحيات الطيبات والصلوات لله السلام عليك اشهد ان لا اله الا شريك له واشهد ان محمدا عبده ورسوله ارسل بالحكم بشيرا ونذيرا ونسات ايات الله اتيت الله عليه بفيا السلام عليك ايها النبي ورحمه البركات السلام علينا وعلى عباد الله الصالحين اللهم اغفر لوالدي التحيات الطيبات والصلوات ملك الله السلام عليك ايها النبي ورحمه البركات بسم الله تحيات الله صلوات الله زكاه الله سلام على السلام على النبي ورحمه الله وبركاته السلام علينا وعلى عباد الله الصالحين اشهد ان لا اله الا الله اشهد ان محمد رسول الله التحيات الطيبات صلوات زكاه الله اشهد ان لا اله الا الله وحده لا شريك له محمد عبده ورسوله السلام عليك ايها النبي ورحمه الله وبركاته السلام علينا وعلى عباد الله الصالحين التحيات الطيبات صلوات زكاه الله اشهد ان لا اله الا الله اشهد ان محمد عبده ورسوله السلام عليك ايها النبي ورحمه الله وبركاته السلام علينا وعلى عباد الله الصالحين التحيات صلوات الله السلام عليك ايها النبي ورحمه الله وبركاته السلام علينا وعلى عباد الله الصالحين التحيات لله صلوات طيبات السلام عليك ايها النبي ورحمه الله وبركاته السلام علينا وعلى عباد الله الصالحين اشهد ان لا اله الا الله اشهد ان محمد عبده ورسوله التحيات المباركات صلوات طيبات لله السلام عليك ايها النبي ورحمه الله وبركاته السلام علينا وعلى عباد الله الصالحين اشهد ان لا اله الا الله اشهد ان محمد رسول الله بسم الله والسلام على رسول الله اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم ربنا اتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار ربنا افرغ علينا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين ربنا لا تؤاخذنا ان نسينا واخطانا ربنا ولا تحمل علينا اصرا كما حملت على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقه لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار ربنا ما خلقت عذاب الباطل سبحانك فقنا عذاب النار رب انك من تدخل النار فقد خزيت وما للظالمين من انصار ربنا ان سمعنا مناديا ينادي الايمان ان امر بربكم فمن ربنا فاغفر لنا ذنوبنا وكفر لنا سيئاتنا وتوفنا مع الابرار ربنا واتنا ما واتنا على رسولك ولا تخزنا يوم القيامه انك لا تخلف الميعاد ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكون من الخاسرين ربنا اغفر لنا صبرا وتوفنا مسلمين انت ولينا فاغفر لنا وارحمنا وانت خير الغافرين ربنا لا تجعلنا فتنه للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين فاتر السماوات والارض انت ولي في الدنيا والاخره توفني مسلما والحقني الصالحين رب اجعلني مقيم الصلاة من ذريتي ربنا وتقبل دعاء ربنا اغفر لي ولوالدي والمؤمنين يوم يقوم الحساب رب ارحمهم كما ربياني صغيرا رب ادخلني مدخل صدق واخرجني مخرج صدق واجعل لي من لدنك سلطان نصيرا ربنا اتنا من لدنك رحمة وهيئ لنا من امرنا رشدا رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب زدني علما اني مسني دون انت ارحم الراحمين رب لا تذرني فردا وانت خير الوارثين رب انزل لي منزلا مباركا وانت خير المنزلين رب اعوذ بك من همزات الشياطين واعوذ بك رب ان يحضرون ربنا آمنا فاغفر لنا وارحمنا وانت خير الراحمين ربنا اصرف عنا عذاب جهنم ان عذابها كان غراما ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما ربي اعوذني اشكر نعمتك التي انعمت علي وعلى والدي وانا من الصالحين ترضاه وادخلني برحمتك في عبادك الصالحين ربي اني لما انزلت الي من خير فقير ربي انصرني على القوم المفسدين ربنا وسعت كل شيء رحمة وعلما فاغفر للذين تابوا واتبعوا سبيلك وقهم عذاب الجحيم ربنا وادخلهم جنات عدن التي وعدتهم ومن صلح من ابائهم وازواجهم وذرياتهم انك انت العزيز الحكيم وقهم السيئات ومن تق السيئات يوم الدين فقد رحمته وذلك الفوز العظيم واصلي في ذريتي اني تبت اليك واني من المسلمين اني مغلوب فانتصر ربنا اغفر لنا واخواننا الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غلا للذين امنوا ربنا انك رؤوف رحيم ربنا عليك توكلنا واليك انبنا واليك المصير ربنا لا تجعل فتنه للذين كفروا واغفر لنا ربنا انك انت العزيز الحكيم ربنا اتمم لنا نورا واغفر لنا ربنا انك على كل شيء قدير رب اغفر لي ولوالدي ومن دخل المؤمنين يدي مؤمنا للمؤمن والمؤمنات، اللهم اغسل خطايا بماء الثلج والبرد ونقي قلبي من خطايا كما ينقصه بالابيض كما ينقصه بالازرق من الدنس، وباعد بيني وبين خطايا كما باعدت بين المشرق والمغرب. اللهم اهد نفسي تقواها وزكي انت خير من زكاها، انت ولي مولاها. انا نسالك من خير ما سالك من عبدك ونبيك محمد صلى الله عليه وسلم. اللهم نسالك من عزائم مغفرتك ومنجيات امرك والسلامه من كل اسم والغنيمه من كل بر والنجاه والفوز بالنجاه بالجنه والنجاه من النار. اسالك علما نافعا. اللهم اغفر لي ذنوبي خطيئتي وما بدي، اللهم اغفر لي خطيئتي وجهلي واسرافي امري وما انت اعلم به مني. اللهم اغفر لي جدي وهزلي. اللهم صرف القلوب صرف قلوبنا على طاعتك. اللهم اهدني وسددني. اللهم نسلك هدى والتقى والعفاف والغنى. اللهم اهل ديني الذي هو عصمه امري، واهل لي دنياي التي فيها معاشي، واهل لي اخرتي التي فيها معادي، واجعل حياتي في زياده في كل خير، واجعل موت راحتي من كل شر. اللهم اغفر لي وارحمني وعافني وارزقني. اللهم اني اعوذ بك من الاجل والكسل والجبن والهرم والمغرم والماسم من عذاب النار وفتنه النار وفتنه القبر وعذاب القبر وشر فتنه الغنى وشر فتنه الفقر ومن شر فتنه المسيح الدجال ومن فتنه المحيا والممات ومن القسوه والغفله والليله والزله والمسكنه والكفر والفسوق والشقاق والسمات والرياء ومن السم والبك والجنون والجزام وسيء الاسقام وزلاء الدين ومن الهم والحزن والبخل وغلبه الرجال ومن اوراد العرز والعمر وفتنه الدنيا ومن علم لا ينفع ومن قلب لا يخشى ومن نفس لا تشبع ومن دعوة لا استجابة. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم.